नमस्कार, मानव अधिकार शिक्षा रेडियो कार्यक्रमबाट परवीन शाहीको हार्दिक स्वागत छ। कर्णाली प्रदेश कार्यालय सुर्खेतद्वारा प्रायोजित मानव अधिकार शिक्षा रेडियो कार्यक्रम हरेक सोमबार बिहान 8:15 जाँदा जागरण एफएम सुर्खेत, ध्रुवतारा एफएम दैलेख, खलङ्गा एफएम जाजरकोट, राप्ती एफएम सल्यान र चङ्खेली एफएम कालीकोटबाट एकैसाथ प्रसारण हुन्छ। तपाईँ यो कार्यक्रम www.insec.org.np र www.inseconline.org लगन गरी चाहेका बेला सुन्न सक्नुहुन्छ। आजको कार्यक्रम बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरूको सम्झनामा केन्द्रित गरेका छौँ। कार्यक्रममा बलपूर्वक बेपत्ता वृद्धको अन्तर्राष्ट्रिय दिवसको सन्दर्भमा तयार गरिएको रेडियो सामग्री
आर्मी ब्यारेकमा गिरफ्तार गरेर लग्यो, अहिलेसम्म बेपत्ता पारिरहेको छ।
बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगका सदस्य एवं प्रवक्ता डाक्टर गङ्गाधर अधिकारीसँगको कुराकानी।
2506 फाइल अहिले आयोगको तर्फबाट विस्तृत अनुसन्धानमा जाने भनेर निर्णय भएको छ।
बेपत्ता पारिएका परिवारका पीडा र सरकारवालाको विचार समितिको रेडियो रिपोर्टलाई समावेश गरेका छौँ। कार्यक्रमको अवधिभरि हामीलाई सुनेर साथ दिनुहोला। कार्यक्रमलाई अगाडि बढाउँ। बलपूर्वक बेपत्ता विरुद्धको अन्तर्राष्ट्रिय दिवसको सन्दर्भमा तयार गरिएको रेडियो सामग्रीबाट रेडियो सामग्री प्रस्तुत गर्दै हुनुहुन्छ सहकर्मी कमला चौधरी।
हिजो अगस्त 30 तारिक बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरूको सम्झनामा बेपत्ता विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइएको छ। हरेक वर्ष 30 अगस्तका दिन यो दिवस मनाइने गरिन्छ। गोप्य तौरले थुनामा राख्ने वा बेपत्ता बनाइने कार्य मानव अधिकारको ठाडो उल्लङ्घन हो। खास गरी साम्प्रदायिक दङ्गा वा युद्धको बेला सर्वसाधारण वा युद्धरत पक्ष कसैलाई पनि बेपत्ता बनाइनु हुँदैन भन्ने सचेतनाका निमित्त सन् 1981 ल्याटिन अमेरिकी राष्ट्र कोस्टारिकाबाट यो दिवस मनाउन थालिएको थियो। नेपालमा पनि मानव अधिकारवादी संस्था र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगले यो दिवस मनाउने गरेका छन्। नेपालमा 10 वर्ष लामो सशस्त्र द्वन्द्वका क्रममा सुरक्षा फौज र तत्कालीन विद्रोही नेकपा माओवादीले नागरिक बेपत्ता पारेका थिए। सशस्त्र द्वन्द्व सुरु भएको समय 2052 फागुन 1 गतेदेखि 2063 मङ्सिर 5 गते विस्तृत शान्ति सम्झौताको समयसम्म देशभर 932 नागरिकहरू बेपत्ता पारिएको इन्सेकले अभिलेख गरेको छ। कर्णाली प्रदेशका 900 नागरिक बेपत्ता पारिएका छन्। युद्धको समयमा मारिएकाहरूले धर्म संस्कार अनुसार काजक्रिया गरे। घाइते वा विस्थापित जस्ता द्वन्द्व पीडितहरूलाई पनि सरकारबाट पाउने राहत, पुनर्स्थापना जस्ता सहयोग पाउन सजिलो भयो। कानुनी उपचार खोज्न पनि प्रमाण जुटाउन सहज भयो। तर बेपत्ताहरूको हकमा न आफन्तको कुनै खबर छ, न त परिपूरण र न्यायको बाटो खुलेको छ।
वास्तवमा बेपत्ता पारिएकाहरूका परिवार अन्यलताका बीच बाँचिरहेका छन्। उनीहरूका पीडा कस्ता छन् र सरोकारवालाहरू के भन्छन् त, यस बारेमा हामीले एउटा रेडियो रिपोर्ट तयार पारेका छौँ।
बेपत्ता पारिएका नागरिकहरूका सन्दर्भमा कुरा गर्दा, सशस्त्र युद्धकालमा नेपालमा 932 नागरिक बेपत्ता पारिएका इन्सेकको तथ्याङ्क छ। त्यसमध्ये कर्णाली प्रदेशका 10 जिल्लामा 900 बेपत्ता पारिएका छन्। बेपत्ता परिवारका पीडा कस्ता छन्? कालीकोटको खाडाचक्र नगरपालिका वडा नम्बर 2 गैरा गाउँका सरोज बोगटी,
कान्छो बुवा हुनुहुन्छ, बेपत्ता भएको भद्र बोगटी पोरपाली प्रावि साल डाँडाको प्रभाव हुनुहुन्थ्यो। त्यहाँ पढाइरहेकै बेला 24 घन्टाको उपस्थित हो भनेर पत्र लेख्यो। उहाँ पढाउँदै गरेको बेला छोडेर उहाँ त्यहाँ हाजिर हुन जानुभयो। हाजिर भइसकेपछि जे प्रकारले बोलाएछ भनेर जे प्रकार पठाइदियो। जे प्रकारले 1 हप्तासम्म राखिसकेपछि तपाईँले आर्मीले बोलाएछ भनेर आर्मी क्याम्पमा लग्यो। 2058 मङ्सिरको महिना उहाँलाई आर्मी क्याम्पमा लगिसकेपछि भित्रबाट न परिवारलाई भेट्न दियो, न कसैलाई नजिक जान दियो। त्यहाँदेखि उहाँको अवस्था कस्तो छ अहिलेसम्म पनि हामी कसैले पनि जानकारी दिइरहेको छैन। म भन्दा पछिको मेरो माइलो भाइ 2059 साल असोज 25 गते तपाईँले जे प्रकार काम छ भनेर लियो। 3 दिन दिन पछि दसैँको टिकाको दिन बुवालाई मात्रै भेट्न दियो, त्योभन्दा पछि कसै घर परिवारलाई भेट्न दिएन, कहाँ लियो कहाँ राख्यो भन्ने विषयमा थाहा भएन। अर्को कुरा, बुढी फुपूको छोरा कोलपुर घरमा बसिरहेको बेला चिसाबानी आर्मी ब्यारेकमा गिरफ्तार गरेर लग्यो, अहिलेसम्म बेपत्ता पारिरहेको छ। एउटै परिवारबाट हामीलाई तिन तिनजना जो बेपत्ता हुन गएका छन्, त्यति बेला राज्य परिषदबाट 26 जना बेपत्ताको संख्या कालीकोट जिल्लामा।
कर्णाली प्रदेशमा सबैभन्दा धेरै सल्यानमा 28 जना बेपत्ता पारिएको थियो। सल्यानको दार्मा गाउँपालिका वडा नम्बर 2 मल्याहा अमराहीकी लालकुमारी राणाका ससुरा युद्धकालमा प्रहरीले बेपत्ता बनायो। युद्धपछि उहाँका पति भारतमा मजदुरी गर्न जाँदा भीरबाट खसेर बित्नु भयो। यही दुखान्त सुनाउँदै हुनुहुन्छ लालकुमारी।
बजार गएर आउँछ अनि भन्न पर के पाउनेर जानुभयो, पुलिस यसमा ती फाललाई ल्याए पछिमा दिएर अनि व्यवस्था गरे गाडीको ठुलो थाहा छ न त मास थाहा छ, मलाई केही थाहा छैन व्यवस्थै गरेर पुलिसले।
परिवारमा को को हुनुहुन्छ, कसरी चलाउनु भएको छ?
मेरो लोग्ने विराज राणा खुसी फालमा भारी बोकेर पैसा चलाउनु भयो, झाडबाट खोजेर मरे भन्ने खबर मात्र आयो। अहिले घरमा सासु दुईवटा बच्चा मेरो अनि मामा देउरा देउर हुनुहुन्छ, आमा मित्र बस्नुहुन्छ, केही पनि गर्न सक्नु भएन। कहाँ दाजु
यस्ता पीडा भोगिरहेका परिवारहरूका हकित सशक्तिकरण र न्यायका निम्ति आवाज उठाउन बेपत्ता परिवार राष्ट्रिय सञ्जाल गठन भएको छ। के गर्दैछ त सञ्जाल? सञ्जालका महासचिव भागीराम चौधरी।
अब हामी कार्यक्रिया गर्नुपर्छ, मृत्यु दर्ता गर्नुपर्छ, सरकारले केही दिनेवाला छैन भन्ने खालका निराशताहरू एक पछि अर्को जोडिँदै आएको अवस्था हामीले पाइरहेका छौँ। तसर्थ हामीले बेपत्ताको सम्बन्धमा सरकारले तत्काल सार्वजनिक गर्ने कार्यमा लाग्नुपर्छ। बेपत्ता छानबिन आयोगले तत्काल द्रुत गतिमा आफ्ना गतिविधिहरू अगाडि बढाउनु पर्छ भन्ने खालका काममा हामी सक्रिय छौँ। कुनै एउटा सदस्य आफ्नो घरमा नहुँदा जुन खालको पीडा बोध हुन्छ, जुन खालको भावनात्मक र संवेगात्मक जुन असरहरू पर्दछन्, यसको सम्बन्धमा सरकारका सरकारहरू कहिल्यै पनि गम्भीर भएनन् भने यो सञ्जालले बेपत्ता पारेका व्यक्तिहरूको खोजबिनको लागि सत्य तथ्य पत्ता लगाउनको लागि राज्यलाई दबाब दिइरहेको छ। पीडितहरूलाई सचेत बनाउने र त्यही सचेतताको आधारमा राज्यलाई दबाब सृजना गर्ने गर्दछ।
बेपत्ता पारिएका परिवारहरूले भोगिरहेका कानून र व्यवहारिक समस्यालाई छिटो निपटाउनु पर्ने दैलेखका अधिवक्ता छवि सुवेदीको भनाइ छ।
2063 मङ्सिर 5 विरोध शान्ति सम्झौता हुँदाखेरि बेपत्ताहरूको स्थिति 2 महिनाभित्र सार्वजनिक गर्ने भन्ने सम्झौतामा उल्लेख थियो। सो सम्झौता भएको 14 वर्ष पुगिसक्दा पनि विगत द्वन्द्वका क्रममा बेपत्ता पारिएका व्यक्तिहरूको संख्या कति हो भनेर सरकारले यकिनका साथ भन्न सकेको छैन। बेपत्ता पारिएका परिवारजनहरू, उनका श्रीमती या श्रीमान मृत्यु दर्ता गर्ने, एकल महिला भत्ता पाउनेदेखि लिएर जग्गा दर्ता अंशभन्डाका कुराहरूमा पनि कानुनी जटिलता पैदा गरेको छ र व्यावहारिक हिसाबले बेपत्ता पारिएका व्यक्तिहरूका विषयमा सरकारसँग न यकिन अहिलेसम्म तथ्याङ्क छ, न बेपत्ता पारिएका परिवारजनहरूका निमित्त कुनै न्याय र परिपूर्णका कार्यक्रमहरू छन्। विराट शान्ति सम्झौतासँग जोडिएको, नेपालको शान्ति प्रक्रियासँग जोडिएको अत्यन्त जटिल पाटो हो। राष्ट्रसङ्घको कुरा गर्दा, अन्तर्राष्ट्रिय न्यायका सिद्धान्तहरूलाई हेर्दा बेपत्ता पारिनु भनेको कानुन हिसाबले निकै ठुलो अक्षम्य अपराध मानिन्छ।
हो, बेपत्ता पार्ने कार्य क्षमा गर्न नसकिने अपराध हो। यो सितै कानुनी सिद्धान्तका हिसाबले ढिलो न्याय दिनु भनेको अर्को अन्याय हो। सरकार र सरकारवाला निकायले ध्यान दिनु जरुरी छ। दैलेखबाट इन्सेक जिल्ला प्रतिनिधि म अमर सुनार।
बेपत्ता नागरिकहरूको खोजी र परिवारलाई न्याय दिलाउन सरकारले गठन गरेको बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले के कस्तो काम गरिरहेको छ त? यो विषयमा आज हामीले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका सदस्य एवं प्रवक्ता डाक्टर गङ्गाधर अधिकारीसँग कुराकानी गरेका छौँ।
मानवाधिकार शिक्षा रेडियो कार्यक्रममा तपाईँलाई स्वागत छ।
हस् धन्यवाद।
आयोगले अहिले के काम गरिरहेको छ, उजुरीको संख्या के छ, यो विषयमा प्रकाश पारिदिनुहोस् न।
वास्तवमा हामी दोस्रो पटक आयोग गठन भइसकेपछि माघ 9 गतेदेखि हामीले कार्य प्रारम्भ गरेका हौँ। हामी नयाँ पदाधिकारी आइसकेपछि अन्तर्राष्ट्रिय जगत, पीडित मानवाधिकारवादीहरू र सर्वोच्च अदालतले पटक पटक दिएको फैसला अनुसार ऐन संशोधनका लागि चाहिँ नेपाल सरकारलाई हामीले 14 मुडामा मुख्य मुख्य विषयहरूलाई सम्बोधन गरेर यसलाई अन्तर्राष्ट्रिय मानवाधिकार कानुन र मानवीय कानुन अनुकूल बनाउनका लागि सरकारले ऐन संशोधनको प्रक्रियालाई तत्काल अगाडि बढाओस् भनेर हामीले ध्यान आकर्षण गरायौँ। र त्यसपछि दोस्रो, हामी ऐन संशोधनको प्रक्रिया संसदको बिजनेस भएका कारणले आयोगले स्वतन्त्र रूपमा आफूले आफ्ना कार्यहरू अगाडि बढाउन अर्धवार्षिक, वार्षिक र 2 वर्षको कार्ययोजना बनाएर हामीले चाहिँ कार्य प्रारम्भ गर्यौँ। हामी आएपछि पनि थपिएका उजुरीहरू सहित अहिले 3223 उजुरीहरू दर्ता भएका छन्। 2052 साल फागुन 1 गतेदेखि 2063 साल मङ्सिर 5 गतेभित्र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन गर्ने, सत्य तथ्य अन्वेषण गर्ने, परिपूर्ण परिचय पत्र र द्वन्द दोहोरिन नदिनका लागि अपनाउनु पर्ने सुझाव सहित चाहिँ आयोगले दिने भन्ने हामीलाई क्षेत्र अधिकार छ, त्यसरी डिक्लेयर गरेका छ। त्यो अनुसार चाहिँ 2506 फाइल अहिले आयोगको तर्फबाट विस्तृत अनुसन्धानमा जाने भनेर निर्णय भएको छ। केही उजुरीहरूको कार्यक्षेत्रभित्र नपरेको भनेर सामेलीमा गएको छन् भने 25 व्यक्तिहरू सम्पर्कमा आएको र हामी 12 व्यक्तिहरूको फाइल हामी अहिले टुङ्गाइसकेको अवस्था छ। हाम्रो उजुरी त पर्यो, तर कोही मलेसिया, कोही साउदी, दुबई, धेरै जसो चाहिँ भारतका विभिन्न भागमा पुगेर बसेको अवस्था चाहिँ
जिउँदै फर्किनु भयो,
जिउँदै सम्पर्कमा आएका कारणले हामी 25 सम्पर्कमा हुँदाखेरि पनि आयोगले 12 निर्णय गरिसकेको अवस्था छ भने 2506 फाइल मध्ये केहीमा प्लिट बुझ्ने काम सम्पन्न भइसक्यो। विस्तृत अनुसन्धानका कामहरू अफिसियल रूपमा चाहिँ आन्तरिक रूपमा हामीले गर्ने कामहरूलाई सिल अध्ययनको काम अगाडि बढाइरहेका छौँ र अब आयोगले चाहिँ पीडित पहिचानको कामलाई तीव्रतर रूपमा अगाडि बढाइरहेका छौँ। पीडित पहिचानको काम सकेपछि हामीले परिचय पत्र वितरण गर्छौँ र परिचय पत्रको आधारमा शव उत्खनन, डिएनए परीक्षण, पीडित पहिचानको काम अनि त्यसपछि लगायतका चाहिँ प्राविधिक कामहरू हामी चाहिँ गर्ने।
बेपत्ता पारिएका नागरिकहरू अन्तर्राष्ट्रिय दिवस सन्दर्भमा कुरा गर्न लाग्दाखेरि नेपालको सन्दर्भमा सशस्त्र युद्ध थालनी भएको 2052 साल फागुन 1 गतेदेखि विस्तृत शान्ति सम्झौता भएको 2063 साल मङ्सिर 5 गते यो अवधिमा बेपत्ता भएका नागरिकहरूको विषयमा मात्रै तपाईँहरूको चासो हो। 63 कोही हराउनु भयो, बेपत्ता हुनुभएको भने पनि 14 पुगिसक्यो। ऐनकै भाषा र अन्तर्राष्ट्रिय मान्यताका हिसाबले पनि कोही व्यक्ति 12 बेपत्ता भइसकेको छ भने मरिसकेको मान्नुपर्छ भनिन्छ। अब यसको अवस्थामा पनि काम त ढिला भयो है।
हामी कति दोषी छौँ छैनौँ अथवा हाम्रा कारणले हो होइन सारा कुरातर्फ नजाउँ, तर यो नेपाल सरकार अहिले आयोगको एउटा चाहिँ सदस्य एउटा प्रवक्ताका हिसाबले म के कुरा चाहिँ म सम्पूर्ण पीडितहरूसँग पनि क्षमा माग्न चाहन्छु। यो दुर्भाग्यपूर्ण हो, यो नहुनु हुने थिएन, यो दुर्भाग्यपूर्ण भयो। र अब पीडितलाई न्याय दिने आयोग बाहेक अरू कुनै निकाय हुन सक्दैन। नेपाल सरकार र नेपालका राजनीतिक दलहरूलाई पनि के आग्रह गर्न चाहन्छु भने संक्रमणकालीन न्यायको कुरा यो पन्छाएर होइन, व्यवस्थापन गरेर मात्रै समुन्नतिको बाटोमा अगाडि बढ्न सकिन्छ। त्यसैले चाहिँ नेपाल सरकारले पनि यो कुरालाई चाहिँ अत्यन्तै प्राथमिकताका साथ काम गर्नका लागि म अनुरोध गर्दछु। सरकारलाई जवाफदेही बनाउने कुरामा हामी हातेमालो गरौँ, पीडित नागरिकलाई केन्द्रमा राखेर काम गरौँ भन्ने म निवेदन गर्न चाहन्छु।
हस्, समय दिनुभयो, धेरै धेरै धन्यवाद।
हस्, एकदमै मानवाधिकार शिक्षा रेडियो कार्यक्रमलाई म आयोग र मेरो व्यक्तिगत तर्फबाट हार्दिक धन्यवाद दिन चाहन्छु। हस्, नमस्कार।
उहाँ हुनुहुन्थ्यो बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका सदस्य एवं प्रवक्ता डाक्टर गङ्गाधर अधिकारी।
हात धुने उत्तम तरिका के हो?
बगिरहेको पानीमा हात भिजाउने, भिजेको हातमा मनग्गी साबुन लगाउने, हत्केलाको पछाडि औंलाको बीच, नङको भित्र लगायत हातका सबै भागमा कम्तीमा 20 सेकेन्डसम्म राम्रोसँग मिच्ने, बगिरहेको पानीले राम्ररी हात पखाल्ने, सफा कपडा वा एकपटक मात्र प्रयोग गरिने तौलियाले हात सुकाउने, नियमित रूपमा हात धुनुहोस्। खास गरी खाना खानुभन्दा अगाडि र सिगान पुछ्नु, खोक्नु, हाँस्यौँ गर्नु र शौचालय जानु आदि गरिसकेपछि। यदि साबुन र पानी उपलब्ध छैनन् भने कम्तीमा 60% अल्कोहल भएको जीवाणुनाशक जेल वा क्रिमको प्रयोग गर्नुहोस्। हात फोहोर छन् भने सधैँ साबुन पानीले हात धुनुहोस्।
कोरोनाबाट बचौ र बचाऊ, अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्से।
मानव अधिकार शिक्षा कार्यक्रम कस्तो लाग्यो? कार्यक्रमबारे राय, सल्लाह, सुझाव र प्रतिक्रिया पठाएर सहयोग गर्नुहुन अनुरोध छ। हामीलाई पत्रचार गर्ने ठेगाना हो मानव अधिकार शिक्षा रेडियो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेत। हामीलाई surkhet@insec.org.np पत्र पठाउन र facebook.com/insecradio पनि कमेन्ट लेख्न सक्नुहुन्छ। मानव अधिकार शिक्षा रेडियो कार्यक्रमको निर्धारित समय पुरा भएको छ। कार्यक्रमबाट उत्पादन समूहका साथीहरूसँगै प्रवीण साईलाई बिदा दिनुहोस्। नमस्कार।